नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग हामी यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। मुलुकको श्रम क्षेत्र भन्ने बित्तिकै वैदेशिक रोजगारलाई सम्झने गरिएको छ। त्यसो त मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारको योगदान महत्वपूर्ण छ। हालै सार्वजनिक राष्ट्रिय जनगणनामा वैदेशिक रोजगारमा गएकाको संख्या र जनसांख्यिक लाभ दिने तथा सक्रिय उमेर समूहको जनसंख्या उल्लेख देखिएको छ। यो उमेर समूहलाई कसरी श्रममा लगाउने, उत्पादनशील क्षेत्रमा लगाउने चुनौती छँदैछ। आज हामी विशेष गरी समग्र श्रम क्षेत्रको सन्दर्भमा केन्द्रित रहेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डण्डुराज घिमिरेज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद
हजुर। अब यहाँहरूले वैदेशिक श्रमिकलाई टेलिमेडिसिन सेवा दिने कुराहरू अगाडि बढाउनु भएको छ, यो विषयमा पनि हामी एकछिनमा कुराकानी गरौंला। अब श्रमको एउटा महत्वपूर्ण मन्त्रालय भनौं न, श्रम समग्र श्रम क्षेत्र हेर्ने वैदेशिक रोजगारदेखि आन्तरिक श्रमिकलाई हेर्ने निकाय हो श्रम मन्त्रालय। अब मन्त्रालयले अहिले गरिरहेका कामहरू चाहिँ के कस्तो छन्, विशेष गरी श्रमिकका क्षेत्रमा, श्रमका क्षेत्रमा?
एकदम राम्रो क्वेसन गर्नुभयो। वास्तवमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगतदेखि थोर बहुत रूपमा सुधारका कार्यक्रमहरू गर्दै आएको छ, यहाँहरूलाई जानकारी नै छ। पहिलो कुरो चाहिँ जस्तो श्रमिकहरू विदेशमा जाने हुन् या स्वदेशमै रहने हुन्, उनीहरूले रोजगारी पाउनुपर्छ भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हामीले स्वदेशी बेरोजगारहरूको लिस्ट सूचीकृत गरेर अनि तिनीहरूलाई चाहिँ सिजनल किसिमको चाहिँ 100 दिनको न्यूनतम रोजगारी प्रदान गर्ने भन्ने कार्यक्रम त छँदैछ र त्यो कार्यक्रम धमाधम भइरहेको छ। अब त्यति मात्रै होइन, त्यो कार्यक्रमलाई सुधार, अब त्यो मोडालिटी, अब सिजनल रोजगार दिन छोडेको, गभर्मेन्टले खर्च गर्न छोडेको, भोलिपल्ट के गर्ने त, त्यसको सस्टेनेबिलिटीका लागि के गर्ने भनेर त्यसको संरचना परिवर्तन गर्नुपर्छ भनेर हामी अहिले लागिरहेका छौँ। र जसले गर्दाखेरि के हो भने स्किल डेभलपमेन्ट लोकल लेभललाई चाहिने निड आइडेन्टिफिकेसन, स्किल निड आइडेन्टिफिकेसन गरेर र त्यो किसिमको जनशक्ति तयार गर्नका लागि एप्रेन्टिसिप अर्थात् ओजिटी अर्थात् त्यस्तै किसिमको सिप ट्रान्सफर गर्नुपर्छ बेरोजगारहरूलाई भनेर हामीले त्यसले के प्रमोट गर्छ भन्दाखेरि रोजगार र स्वरोजगारलाई चाहिँ प्रमोट गर्छ भनेर हामीले त्यसको मोडालिटी चेन्ज गर्ने भनेर लागिरहेका छौँ। अर्कोतर्फ वैदेशिक रोजगारमा जानेहरूका लागि पनि हामीले अब हाम्रा ऐन कानुनमा भएका बाधा अडचनहरूलाई फुकाउँदै लगेर त्यसलाई सहजीकरण गर्ने कुराहरू हामीले धमाधम गरिरहेका छौँ। र अब वैदेशिक रोजगारमा जाने एउटा विकल्प हो, किनभने स्वदेशमा रोजगारी सिर्जना गर्न नसकेको अवस्थामा जाने विकल्प भनेको वैदेशिक रोजगार नै हो र त्यसले गर्दाखेरि रेमिटान्सको आधारमा पनि आधार पनि हो। 25%देखि 30%सम्मको जिडिपीमा योगदान गर्ने यो सेक्टरलाई हामीले अन्डर इस्टिमेट गर्नु हुँदैन भनेर हामीले के गरेका छौँ भन्दाखेरि उनीहरूका बाधा अवरोध जन्ने कुराहरूलाई चाहिँ क्रमशः हामीले सुधार गर्दै लगेका छौँ र त्यो कुरो चाहिँ यहाँहरूलाई जानकारी पनि छ कि अब त्यति मात्रै होइन, अहिले वैदेशिक रोजगारमा गएर र स्वरोजगारमा रहनेहरू समेतका लागि भनेर हामीले सामाजिक सुरक्षाको चाहिँ एउटा स्किम भने हामीले भर्खरै पनि ल्याएका छौँ र त्यति मात्रै होइन कि हामीले वैदेशिक रोजगारमा जानेहरूको पहिला यत्रो लाइन हुन्थ्यो त्यो श्रम स्वीकृतिका लागि, त्यसका लागि हामीले अनलाइन सिस्टम ल्याएपछि अहिले धेरै सुधार भएको भनेर सबैतिरबाट हाम्रो प्रशंसा भइरहेको तपाईँहरूले सुन्नुभएको छ र त्यति मात्रै पनि होइन, हामीले अहिले जुन सोसियल सेक्युरिटी स्किम हामीले वैदेशिक रोजगार जानेर उहाँ गएर चाहिँ स्वरोजगारमा स्वरोजगार हुनेहरूका लागि पनि हामीले ल्यायौँ र त्यो मात्रै पनि होइन, यहाँ निजी एकदम इन्फर्मल सेक्टर र स्वरोजगारमा रहेका स्वदेशी रोजगारदाताहरूलाई पनि हामीले त्यो स्किम ल्यायौँ र त्यसले गर्दाखेरि अहिले हाम्रा जस्तो सोसियल सेक्युरिटी स्किमभित्र आएका मान्छेहरूको कम्ती भने फ्युचर प्रोटेक्सन गर्ने हाम्रो स्किममा उहाँहरू आबद्धताको सङ्ख्या हिजोसम्म कुरा गर्नुहुन्छ, हामीले एनाउन्स गरेपछि वैदेशिक रोजगार जाने हिजोसम्मको 11,000 को सङ्ख्यामा रजिस्टर पनि भइसकेको हामीले पाएका छौँ र यो भनेको के हो भने हामीले फेरि त्यति मात्रै पनि होइन औपचारिक प्रतिष्ठानहरूमा कार्यरत भएका श्रमिकहरूलाई पनि ठानेर हामीले के गर्यौँ भन्दाखेरि उनीहरूको सुविधा र स्किममा पनि धेरै कुराहरू वृद्धि गरेका छौँ हामीले र त्यो कुरा मात्रै पनि होइन हामीले अहिले भएका ऐन नियम कानुनहरूलाई सुधार गर्ने कुराहरूमा पनि हामी त्यत्तिकै अग्रसर भएर लागेका छौँ किनभने त्यहाँका हडल्सहरूलाई चाहिँ हटाउनुपर्छ भनेर हामी लागिरहेका छौँ र यस्ता कुराहरू धेरै सेक्टरहरूमा चाहिँ हामीले गरिरहेका छौँ र त्यति मात्रै होइन अब तपाईँलाई भन्नुहोस् हामीले हिजो एयरपोर्टमा श्रम देसारा हटाउनेदेखि लिएर एयरपोर्टमा चाहिँ छुट्टै लाइन श्रमिकको छुट्टै लाइन थियो पहिला इमिग्रेसन टेस्टमा त्यसलाई हटाउनेदेखि लिएर सारा कुराहरू जस्तो अहिले हामीले फेरि अर्को कुरा के गरेका छौँ भन्दाखेरि विदेशबाट पनि अब श्रम स्वीकृति लिन पाउने व्यवस्था पनि भर्खरै गरेका छौँ र त्यो मात्रै पनि होइन कि पहिला दुई वर्षभन्दा बढीलाई श्रम स्वीकृति दिइनै थियो अहिले अब पाँच वर्ष चार वर्ष पाँच वर्ष अब त्यो जति अवधिका लागि श्रम एग्रिमेन्ट भएको छ अर्थात् श्रम सम्झौता भएको छ त्यो बराबरको चाहे त्यो पाँच वर्ष होस् चाहे त्यो दिने भनेर हामीले स्किम बनाइसकेका छौँ त्यो सुधार गरिसकेका छौँ र यस्ता कुरा धेरै सानोतिनोदेखि लिएर मसिना झिना मसिनादेखि लिएर ठुलासम्मका हामीले
हजुर अब यसरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै मन्त्रालयले भनौं सरकारले विभिन्न प्रयासहरू अगाडि बढ़ाइरहेको छ विभिन्न कामहरू गरिरहेको छ जसले चाहिँ ती वैदेशिक रोजगारमा रहेका श्रमिकहरूलाई चाहिँ सहज होस् उनीहरूलाई चाहिँ त्यहाँ सहज ढंगबाट काम गर्न पाउन् र उनीहरूले चाहिँ स्वदेशमा कुनै न कुनै ढंगबाट योगदान गर्न सकुन् भन्ने उद्देश्य रहेको छ। अब यससँगै वैदेशिक श्रमिकलाई टेलिमेडिसिनको सेवा पनि अब सरकारले शुरू गर्ने भएको छ। यो सन्दर्भमा चाहिँ अलिकति जानकारी दिनुहोस् न, वैदेशिक श्रमिकलाई टेलिमेडिसिन सेवा चाहिँ कसरी दिन लागेको सरकारले?
होइन, यो एउटा हामीले टेलिमेडिसिन सेवा किन दिन लागेका छौँ भन्दाखेरि तपाईँहरूलाई थाहा छ नि विदेशमा बसेर एकदम बिरामी हुने होइन अनि त्यहाँबाट आइसोलेसनमा बस्ने अनि कतै कसैले ऊ नगर्ने त्यहाँ त्यसले गर्दाखेरि झर्ने क्रोनिक भएर बिरामी भएर चाहिँ मृत्युको वरण गर्नुपाउने जस्ता कुरालाई सानातिना कुरालाई चाहिँ कप्ति भने टेलिमेडिसिन सेवा चाहिँ हामीले दियौँ भने हामीले स्वदेशमा पनि हो र विदेशमा पनि हो यो दुइटैतिर दिन लागेका हौ कि विदेशमा मात्रै भन्ने अर्थमा नलिनु होला स्वदेशमा पनि हामी दिन लागिरहेका छौँ। अनि विदेशमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यहाँ चाहिँ विशेषज्ञ डाक्टर टोली हुन्छ र उहाँले सर्टेन कुनै हप्ताको तिन दिन चार दिन उहाँहरूले रेगुलर उसमा हुनुहुन्छ उहाँहरू आउनुहुन्छ विदेशमा रहेका त्यस्ता दाजुहरू अन भनौँ न उसो भर्चुअल उसमा चाहिँ आउनुहुन्छ र भर्चुअल उसमा चाहिँ उहाँहरू चाहिँ आएपछि हामीले त्यो सबै कुराहरू चाहिँ उहाँहरूलाई जानकारी गराउँछौँ र त्यसमा आएपछि अनि भर्चुअल्ली उहाँहरूले चाहिँ सबै विशेषज्ञ सेवा पाउनुहुन्छ र अब त्यसमा चाहिँ के दुई दुईवटा कुराहरू जस्तो अब यस्तो गर्नुहोस् भनेर अब खासमा व्यायामका कुराहरू पनि हुन्छन् अनि औषधिका कुराहरू पनि प्रिस्क्रिप्सन जस्तो कुराहरू पनि रिफर भनौँ न रिफरल सेवा जस्तो पनि हुनसक्छ।
अब यसरी यो वैदेशिक रोजगारमा गएकाहरूका लागि सरकारले गरिरहेका प्रयासहरू भयो, अब स्वदेशमा रहेका श्रमिकहरूलाई पनि यो सेवा यहाँ उपलब्ध छ यहाँले उल्लेख गरिहाल्नुभयो। अब त्यसो त जीडीपीमा ठूलो योगदान छ वैदेशिक रोजगारीको, रेमिट्यान्सको 25-30% योगदान छँदैछ। अब विशेष गरी यो कोरोनाको अवधिमा यो यदि नहुने भयो भने नहुँदो त नेपालको यो भनौँ न अर्थतन्त्र नै कोल्याप्सको बाटोमा जान सक्ने भनेर विज्ञहरूले पनि बताएका थिए। अब यो सन्दर्भमा अब स्वदेशमै आन्तरिक रोजगारी सिर्जना गर्ने महत्वपूर्ण काम पनि मन्त्रालयको हो, त्यो अवसर जुटाउने काम, त्यसमा सहजीकरण गर्ने काम। अब भनौं न, स्वदेशमै स्वरोजगारी सिर्जना गर्नेतर्फ मन्त्रालयका कामहरू कसरी अगाडि बढ्दैछन्? प्रधानमन्त्री स्वरोजगार कार्यक्रमदेखि अन्य विभिन्न कार्यक्रमहरू पनि अगाडि बढ्दैछ, अब यो प्रधानमन्त्री रोजगार कार्यक्रम पनि त्यति सोचे अनुरूप भएन भनेर यसको टीका टिप्पणी पनि हुने गरेको छ, यो सन्दर्भमा के छ मन्त्रालयको धारणा?
होइन, तपाईँले एउटा कुरो के क्लियर हुनु साथीहरू, तपाईँले भनेको एकदम राम्रो क्वेसन मलाई गर्नुभयो। तपाईँले मकै रोप्ने बेलामा मकै रोप्ने, अनि हामीले अपेक्षा गर्ने के भने फलोस धान भनेर फलोस भनेर भन्ने हो भनेदेखि यो हुँदैन। हेर्नु, पहिल्यै सोच्नुपर्छ, स्किम ल्याउनुभन्दा अगाडि सोच्ने कुरो हो यो। किनभने स्किम ल्याउँदाखेरि हामीले के भन्यौँ भन्दाखेरि नयाँ प्रोजेक्ट पूर्वाधारका कार्यक्रमहरू, शिक्षाका कार्यक्रमहरू, कृषिका कार्यक्रमहरू, नयाँ पूर्वाधारका कार्यक्रमहरू जस्ता कुराहरूमा चाहिँ खर्च गर्ने र त्यसमा इङ्गेज भएकाहरूका लागि विदेशी बेरोजगारमा सूचीकृत भएकाहरूलाई रोजगारी दिने भन्ने हिसाबले हामीले ल्यायौँ। तर हामीले के सोचेको छौँ त्यतिखेर भन्दाखेरि त्यो भनेको सिजनल हो, हामीले दिउन्जेलसम्म उहाँहरूले रोजगारी पाउनुहुन्छ, पैसा पनि पाउनुहुन्छ। अब दिन छोडेको, खर्च गर्न छोडेको भोलिपल्ट त उहाँ त नाङ्गै हुनुहुन्छ, किनभने उहाँहरूको स्किल ट्रान्सफर हुँदैन उहाँहरूलाई, होइन? अनि त्यस पछाडि उहाँहरूलाई स्किल ट्रान्सफर नभएपछि न त उहाँहरू त्यो थाई रूपमा कुनै आय आर्जन गर्ने मेलो हुन्छ उहाँहरूको, होइन? उहाँको क्षमता हुन्छ, उहाँले काम पाउन्जेलसम्म गर्नुहुन्छ, काम नपाएको भोलिपल्ट के हुन्छ भने उहाँहरू बेरोजगार हुनुहुन्छ। त्यो तरिकाले हुँदैन भनेर हामीले के भन्यौँ भन्दाखेरि उहाँलाई स्किल ट्रान्सफर गर्नुपर्छ। स्किल ट्रान्सफर गर्यो भने त्यो स्किल सधैँभरि काम लाग्छ उहाँलाई। जस्तो उदाहरणका लागि हाम्रो नेपालमा प्लम्बिङहरू, इलेक्ट्रिसियनहरू, मोबाइल मर्मत केन्द्रहरू, अनि त्यसबाट रेफ्रिजरेटर मर्मत केन्द्रहरू, टिभी मर्मत केन्द्रहरू, होइन, अनि मोटरसाइकल मर्मत केन्द्रहरू, गाडी मर्मत केन्द्रहरू, होइन, अनि यस्ता ठाउँमा लगेर अब जस्तो हामीलाई जे चाहिन्छ, अब कार्पेन्टर हुन सक्ला, होइन, त्यस्तै गरी प्लम्बिङ हुन सक्ला, इलेक्ट्रिसियन हुन सक्ला, त्यस्ता सिपहरू त प्रशस्त चाहिएको छ नि हाम्रो गाउँघरमा। र अब कम्तीमा पनि जस्तो उनीहरूले त्यो मर्मत गर्न जाने भने दुई चार पैसा आर्जन गरिदिन सक्ने क्षमता हुन्छ, मान्छेलाई त्यो खाँचो भइरहेको हुन्छ गाउँघरमा, त्यो त्यति गर्दाखेरि नियमित आम्दानीको बाटो हुन्छ। नभए पनि के हो भने आफ्नो एउटा पसल राख्यो अनि टाक्क टुक्क सबैको काम गाउँघरमा काम गरिदियो, होइन, त्यस्तै सामानहरू सप्लाई गरौँ, त्यो हिसाबले पनि एउटा थाहै आय आर्जनको बाटो हुन्छ। त्यो किसिमको एप्रेन्टिसिप र ओजेटी ट्रेनिङ दिनुपर्छ भन्ने हिसाबले हामी लागेका छौँ। पहिलो कुरो यसका लागि हामीले के भन्यौँ भन्दाखेरि छ महिनासम्मको ट्रेनिङ प्रोभाइड गर्नका लागि भनेर हामीले भोकेसनल ट्रेनिङ सेन्टर बनाउनुपर्छ, हाम्रो सिप विकास तथा व्यावसायिक तालिम केन्द्रलाई अपग्रेड गर्नुपर्छ, प्रतिष्ठानमा लानुपर्छ, तिनीहरूले छ महिनासम्मको ट्रेनिङ प्रोभाइड गर्नुपर्छ र त्यसलाई एक्रिडिसन गर्ने अधिकार पनि त्यसैलाई दिनुपर्छ, स्किल टेस्टिङ गर्ने अधिकार पनि त्यसैलाई दिनुपर्छ। जुन प्रमाणपत्र स्वदेश तथा विदेशमा जानेहरू दुइटैलाई काम लाग्छ भनेर हामीले त्यो लाइनमा लाने भनेर त्यो गठन आदेश बनायौँ। हामीले भोकेसनल ट्रेनिङ सेन्टर गठन आदेश बनायौँ र त्यो अहिले रायकै कन्टेस्टमा छ, रायकै अर्थ मन्त्रालय गएको छ, होइन? अब हामीले नसोचेका होइनौँ, यी सबै कुराहरू चाहिँ गर्नुपर्छ भनेर हामीले सोचेका छौँ। र अब सोद्धा सोद्धै पनि हुन नसक्ने, हाम्रो हेर्नुहोस् अन्तर्न्याय कोअर्डिनेसन एकदम तल भएको कारणले गर्दा हामीले दुईचोटि पठाइसक्यौँ हामीले क्याबिनेटमा यो प्रस्ताव, होइन? अब यो हाम्रो अन्तर निकाय हामी स्लो छौँ कि हाम्रो गभर्मेन्टको पर्फर्मेन्स यति विक छ, हेर्नुहोस्। हामी अन्धाधुन्ध प्रक्रिया मात्रै पुरा गर्न लाग्छौँ, हामीलाई के कुरा ठिक छ के कुरा ठिक छैन भनेर हामीले ऊ गर्न, त्यसले गर्दाखेरि यसले टाइम टेकिङ गरिरहेको छ। हेर्नुहोस्, यो राम्रो कुरो होइन। जे कुरा चाहिँ राम्राका लागि हामीले गरिरहेका छौँ त्यो राम्रो छैन भने नगरौँ, होइन? तर अब यसरी टाइम टेकिङ भइरहेको छ, हामी त्यो तरिकाले पनि अगाडि बढेका छौँ भन्ने जानकारी।
भनेपछि अब जुन हिसाबले अन्तर निकायको अपेक्षा, समन्वयको अपेक्षा गरिएको थियो, त्यो अपेक्षा चाहिँ त्यो समन्वय हुन नसक्दा हाम्रा हामीले अगाडि सारेका योजनाहरू, जस्तै यो कुराकानी गर्दैथ्यौं प्रधानमन्त्री रोजगार कार्यक्रमको, यो पनि त्यति प्रभावकारी हुन सकेन। जुन हिसाबले सोचियो त्यो अनुसार चाहिँ काम हुन नसक्दा चाहिँ यसले चाहिँ प्रभावकारिता, यसले प्रतिफल दिन नसकिरहेको। अब यो स्वदेशभित्र आन्तरिक रोजगारी सिर्जना गर्ने काम अब मन्त्रालय एक्लैको प्रयासबाट पनि हुने कुरा पनि होइन। अब यसमा धेरै निकायहरूको, भनौँ न, धेरै नीतिगत निर्णयदेखि लिएर धेरै निकायहरूको सक्रियता आवश्यक पर्दछ। अब हालै सार्वजनिक गरेको, अस्ति मात्र सार्वजनिक भएको राष्ट्रिय जनगणनाको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारीमा रहेकाको संख्या धेरै छ। त्यो सँगै अब एउटा सक्रिय उमेर समूह छ जसले चाहिँ काम गरेर एउटा देशलाई, आफूलाई पनि केही दिन सक्छ। त्यो उमेर समूह चाहिँ धेरै छ, एक हिसाबमा यसलाई चाहिँ श्रमिक वर्ग पनि भन्न सकिन्छ, श्रम गरेर खान सक्ने वर्ग यो धेरै छ। अब यसलाई चाहिँ कसरी उत्पादनशील क्षेत्रमा लगाउने, कसरी श्रममा लगाउने एउटा चुनौती पनि छ सरकार सामु। अब यसलाई चाहिँ कसरी हेरेको छ मन्त्रालयले, पछिल्लो आँकडा यो तथ्याङ्क छ राष्ट्रिय जनगणनाको, र यसमा चाहिँ श्रमसँग जोडिने संख्यालाई हेर्दा के अनुमान गर्न सकिन्छ, कस्तो आशा गर्न सकिन्छ?
मलाई दुई तिनवटा कुराहरू यो जनगणनाकोबाट लागेको छ। मलाई लागेको के हो भने 61% 19 वर्षदेखि 59 वर्षको बिचको छ, होइन? अब 61% जनसङ्ख्या त्यो प्रत्यक्ष बेनिफिट दिन्छ, हेर्नुहोस् गभर्मेन्टलाई, हेर्नुहोस् होइन? अनि गभर्मेन्टलाई बेनिफिट दिने भनेको त्यो वर्ग हो, त्यो पोटेन्सियल वर्ग हो, हेर्नुहोस्, त्यो जुन चाहिँ सक्रिय जनशक्ति हो, होइन? सक्रिय जनशक्ति अब त्यसलाई परिचालन गर्ने मूल चुनौती हो, हेर्नुहोस्। हामीले चाहिँ सरकारले त्यतातिर लाग्नुपर्छ भनेर हामीले सोचे, हामी उनी हेरिरहेका छौँ। र दोस्रो कुरो चाहिँ तपाईँले भन्नुभयो, वैदेशिक रोजगारमा जानेहरू 22 लाख जनसङ्ख्या छ भनेर देखाएको छ, होइन? 22 लाखको आराधीमा देखाएको छ भनेर त्यसले एउटा फिगर के आउट गरेको छ भन्दाखेरि, हामीले वी डोन्ट ह्याभ द रजिस्ट्रेसन सिस्टम, हु आर कमिङ ब्याक फ्रम फरेन कन्ट्री भनेर चाहिँ हामीले राखेका छैनौँ। त्यो नराख्दा नराख्दै पनि के हो भने, धेरै जस्तो मान्छेहरू चाहिँ फरेन उसबाट चाहिँ रोजगारबाट चाहिँ फर्केर आएका छन् भन्ने कुरो त्यसले पुष्टि पुनर्पुष्टि गरेको छ। र के देखिन्छ भन्दाखेरि, जति गएका छन् त्योभन्दा राम्रो तरिकाले फर्केर आएका पनि रहेछन् भन्ने कुरो चाहिँ देखिन्छ। अब त्यो भन्दा पनि राम्रो पक्ष के भयो भन्दाखेरि, अब अर्को कुरा, जस्तो उहाँबाट आएका मान्छेहरू त सिप सिकेर आउँछन्, सिप सिकेर आएपछि यहाँ व्यावसायिक तरिकाले कारोबार गरिरहेका छन् तिनीहरूले भनेर अनुमान गर्न सकिँदो रहेछ। जस्तो अहिलेका हेर्नुहोस् न, कफी सपहरू, रेस्टुराँटहरू प्रशस्तै खुलेका छन् त, नयाँ नयाँ रेस्टुराँट, नयाँ नयाँ स्किमहरू ल्याएका छन्, नयाँ नयाँ बिजनेस स्किममा चाहिँ इङ्गेज भएकाहरू, अल आर अल द सबै त नभनौ, त्यो सबै मान्छेहरू चाहिँ, धेरै जस्तो मान्छेहरू त्यसै फर्केर आएकाहरूले चाहिँ व्यवसाय खोलेका रहेछन् भन्ने कुरो देखिन्छ। र यो हेर्दाखेरि हामीलाई के लाग्छ भने, आशावादी यो जनसङ्ख्या को अहिलेको रिपोर्टले आशावादी हुन सक्ने प्रशस्तै सम्भावना छ, किनभने मान्छेहरू बस्दा रहन्छन् विदेशमा, सधैँभरि बस्दा रहन्छन्, पलायन भएका रहन्छन्, नेपालमा फर्केका रहेछन्, युथहरू पनि फर्केका रहेछन् भन्ने कुरो चाहिँ देखाउँछ त्यो पिक्चरले, होइन? र अब त्यसो भएको कारणले गर्दा, अब एउटै कुरो के हो भने, फरेन इम्प्लोइमेन्टबाट फर्केर आउने कुराहरूमा हामीलाई शङ्का भएन। अब बरु पोटेन्सियल त्यो 61% जनसङ्ख्यालाई चाहिँ कसरी सिप सिकाएर एकदम उनीहरूलाई स्वरोजगारी र एकदम रोजगारीमा आबद्धता गर्ने भन्ने कुरामा चाहिँ सरकार लाग्नुपर्छ भन्ने हाम्रो एनालाइसिस छ।
अब यो त छँदैछ, अब वैदेशिक रोजगार अबको भनौँ न केही वर्ष यसको विकल्प पनि देखिँदैन, अब स्वदेशभित्र कि एकदमै यहाँ रोजगार सृजना भएर अर्थतन्त्र अलिक छुट्टै बाटोमा अगाडि बढ्नु पर्यो, न कि अहिलेको अवस्था हेर्ने हो भने आगामी केही वर्ष वैदेशिक रोजगारीको निर्भरता यो आवश्यकता नै छ। अब यो सँगै अब नयाँ नयाँ श्रमिक श्रम गन्तव्यहरूको पहिचान पनि भइ नै रहेको छ। अब कोरियामा बार यो प्रत्येक महिना 3,000 व्यक्ति श्रमका लागि जाने प्रसंगदेखि लिएर अब नयाँ श्रम गन्तव्यहरूको खोजीमा चाहिँ मन्त्रालय कसरी लागेको छ, नयाँ गन्तव्य श्रम गन्तव्यहरूको यो पहिचान चाहिँ कसरी हुँदैछ, नयाँ श्रम गन्तव्यहरू के छन्?
होइन, एकदम राम्रो क्वेसन, यो पनि एकदम राम्रो। तपाईँ यस्तो श्रम गन्तव्यका कुराहरूमा के हुँदो रहेछ भने दुईटा कुरा, भएका गन्तव्यहरूमा चाहिँ जुन हाई भ्यालुवाला गन्तव्य छन् नि त, हाई भ्यालुवाला गन्तव्य भएका ठाउँहरूमा हामीले एकदम तिमीहरूले कोटाबाट आओ भनेर भनिरहेका छौँ, जो अनुसार भइरहेको पनि छ। हाम्रा इन्टरनेसनल र रिजनल फोरमहरूमा हामीले कन्टिन्यू हाम्रो डायलगमा छौँ हामी, होइन, जोइन्ट कमिटीको उसमा पनि हामी गइरहेका छौँ। त्यो कन्टिन्यू डायलग हाम्रै सचिव पनि, सचिवज्यू पनि, मन्त्रीज्यू त अहिले हुनुहुन्न, मन्त्रीज्यू भएको बेलामा मन्त्रीज्यूहरू पनि यो कन्टिन्यू डायलगमा छौँ हामी उनीहरूसँग, किनभने सबै त एकनासको छैन नि त गन्तव्य, तपाईँहरूलाई थाहा छ नि, होइन। एकदम लो प्राइस गन्तव्य छ, काहीँ काहीँ एकदम हाई प्राइसवाला गन्तव्य छ, सेक्युरिटीका हिसाबले पनि, सेफका हिसाबले पनि सेफ छ, होइन। अनि त्यसले गर्दाखेरि हामीले त्यो तरिकाले अब त्यस्ता गन्तव्यहरूमा चाहिँ तपाईँले बढाइदिनुहोस्, कम्तीमा पनि ऊ गरिदिनुहोस् भनिरहेको छौँ। अब त्यो कम ज्याला भएको गन्तव्यहरूमा पनि तपाईँले ज्याला वृद्धि गरिदिनुहोस्, कम्तीमा रिजनल रिजनेबल रेटमा चाहिँ तपाईँहरूले ऊ गरिदिनुहोस् भनिरहेका छौँ। र अर्को कुरा के हो भने अहिले युरोपका केही कन्ट्रीहरूमा पनि के भयो भन्दाखेरि ओपन भइरहेको छ, र त्यो त्यो बढाउने कुराहरू पनि सोचिरहेका छौँ, जस्तो रोमानिया, क्रोसिया अनि त्यहाँ साइप्रस जस्ता कन्ट्रीहरू अहिले नयाँ नयाँ तरिकाले श्रम गन्तव्यको रूपमा विकास भइरहेका छन्। र अब यसले गर्दाखेरि के भएको छ भने युरोपमा अलिअलि सेफ पनि छ र पैसा पनि बढी छ भन्ने कुराहरू छँदैछ। र अब अर्को कुरा हामीले के ठानेका छौँ भने यो सिजनल बेरोजगारहरू, सिजनल रोजगारीका लागि गन्तव्य मुलुकमा जाने, डेस्टिनेसन कन्ट्रीमा जाने कुराहरूमा पनि हामीले के गरेका छौँ, जाउँ न त उनीहरूलाई पनि हामीले श्रम स्वीकृति दियो। पहिला के थियो, हामीले सिजनल वर्करहरूलाई चाहिँ, सिजनल वैदेशिक रोजगारमा जानेहरूलाई चाहिँ हामीले दिँदैनथ्यौँ श्रम स्वीकृति, होइन। अहिले अहिले हामीले ओपन अप गरिदिउँ सबैलाई, हेर्नुहोस् आउनुहोस्, जति लिएर आउन सक्नुहुन्छ तपाईँहरूले, एग्रिमेन्ट जतिको लिएर आउन सक्नुहुन्छ तपाईँहरू गर्नुहोस्। भनेपछि तपाईँ हामी के भयौँ भन्दाखेरि, अहिले भन्दाखेरि त हामीले श्रम स्वीकृति दिनका लागि वी आर भेरी साइन्टिफिक, हामी नाउ हामीले ओपन अप गरिसकेका छौँ सबै तलाई, चाहे तपाईँले 3 महिनाका लागि एग्रिमेन्ट लिएर आउनुहुन्छ भने 3 महिनाको विश्वास के अरे ऊ श्रम स्वीकृति पाउनुहुन्छ, 10 वर्षको ल्याउनुहुन्छ भने 10 वर्षको श्रम स्वीकृति पाउनुहुन्छ। वी आर भेरी मच फ्लेक्सिबल र ओपन भइरहेका छौँ। हेर्नुहोस्, हामीले यो सबै कुराहरूले गर्दाखेरि के हुन्छ भन्दाखेरि फरेन उसमा चाहिँ रोजगारीमा जानका लागि प्रोत्साहन, एक हिसाबले राम्रो गन्तव्यमा जानका लागि प्रोत्साहन मिलेको।
हस्, डन्डुराज घिमिरेज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो। यो महत्वपूर्ण समयमा हामीसँग विशेष गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरिरहेका, अगाडि बढाउँदै गरेका कामहरूका सन्दर्भमा कुराकानीमा रहिदिनु भयो। रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद।
धन्यवाद, मलाई पनि सबै उसका सामुन्नेमा हाम्रा भनाइहरू, हाम्रो मन्त्रालयको तर्फबाट भनाइहरू राख्ने अपर्च्युनिटी दिनुभएकोमा हार्दिक धन्यवाद।
हजुर, अन्तर संवादमा हामीले कुराकानी गर्यौं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डन्डुराज घिमिरेसँग, विशेष गरी श्रम क्षेत्रमा सरकारले गरिरहेका कामका सन्दर्भमा केन्द्रित रहेर। यो सँगै आजको अन्तर संवाद यति नै। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।